نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا. آج کے دن میں نے تم پر اپنا دین مکمل کر دیا اور اس کے لیے جو نام اللہ نے چوز کیا وہ اسلام کا ہے اور اللہ تعالیٰ نے اس کو اپنی نعمت قرار دی ہے. حقیقت یہ ہے کہ دنیا میں ہر انسان پہ کوئی نہ کوئی مشکل تو آتی ہی ہے, لیکن ہم مسلمان اس لحاظ سے خوش قسمت ہیں کہ اللہ تعالیٰ نے ہمیں کسی بھی موقع پہ تنہا نہیں چھوڑا. تو عام حالات جو ہوتے ہیں وہ متوقع ہوتے ہیں, ہر روز صبح ہوتی ہے شام ہوتی ہے, ایک خاص روٹین ہماری زندگی میں ہے, ہمیں پہلے سے ہی پتہ ہے کہ ہمارا ویکینڈ کیسا ہوگا, ویک ڈیز کیسے ہوں گے, جمعے کو عموماً گھروں میں کیا ہوتا ہے, ہفتہ اتوار, یعنی پورے 7 دنوں کو اگر آپ دیکھیں تو کچھ نہ کچھ ذہن کے خانے بنے ہوتے ہیں. لیکن جب حالات ایسے ہو جائیں کہ آپ کو جمعے کا اور ہفتے کا فرق ہی نہ دکھے, اور جس وقت اتنی انسرٹنٹی ہو کہ پتہ نہیں کہ آگے ہونا کیا ہے, تو ایسے لگتا ہے کہ جیسے وقت رک جاتا ہے. تو غیر متوقع حالات میں اپنائی جانے والی چند آیات آج ہمارا موضوع ہیں کہ ہم خود بھی اور اپنے بچوں کو بھی ایسی عادات سکھائیں کہ کسی وقت بھی کچھ ہو سکتا ہے. یاد رکھیں یہ دنیا تبدیلیوں کی دنیا ہے, لائف مستقل چینج کر رہی ہے اپنے آپ کو, ہم سب ایک دائرے کے اوپر چلنے والے اس انسان کی طرح ہے کہ جس کا ہر قدم ایک الگ ڈائریکشن میں ہوتا ہے, اور دائرے پہ انسان رک نہیں سکتا, اس کو گول سے گول گھومنا ہے. جیسے کوئی اگر آپ کے ذہن میں رائڈ آتی ہو, کیسے گول گول رائڈس ہوتی ہیں, نیچے سے اوپر بھی گھوم کے پلٹ کے واپس آ جاتی ہے, بالکل اسی طرح سے جب ہم اپنی زندگی کو مستقل تبدیلیوں میں دیکھیں تو ہمیں کیا کرنا ہے, ہمیں اسلام سے مدد لینی ہے, اور یہ بھی دیکھنا ہے کہ اسلام ہمیں تبدیلیوں کو قبول کرنا کیسے سکھاتا ہے. دل تو یہی چاہ رہا ہے کہ آپ کو ابھی سے ہی سیرت کی چند ہلکیاں دلوا دوں کہ کیا اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی تھی, کیا ڈائیورسٹی تھی, کیا وہ حالات تھے جس سے گزر کر آپ اور آپ کے صحابہ نے یہ تاریخ رقم کی. ہم چونکہ ایک بہت سرٹن طریقے کے ساتھ زندگی گزارنے کے عادی ہوتے ہیں, ہمارے رمضان بڑے خوشگوار اور مزیدار اور نت نئی کھانے اور مسجدوں کی رونق اور عمرے پہ جانے کا شوق الحمدللہ, اور اسی طرح سے ہم کوئی ایک بڑی اچھی سی افطاری بھی کروا دیتے ہیں اور اس میں سب کو بلا بھی لیتے ہیں, مسجدوں میں بھی کھانے بھیجتے ہیں, قربانی پہ بھی ایک بڑا خوبصورت سا بکرا اگر حیثیت ہو تو اس سے زیادہ بھی لے لیتے ہیں, اور پھر دوسروں کو بھی بتاتے ہیں ہم نے یہ کیا, اور ساتھ ہی ساتھ عید کے جوڑے بھی ہوتے ہیں, دعوتیں بھی ہوتی ہیں. یعنی ہمیں احساس نہیں ہو پاتا کہ نبی صلی اللہ علیہ وسلم اور صحابہ کرام جن کی زندگی واقعی تبدیلیوں کی زندگی تھی, انہوں نے کس طریقے سے ان ساری چیزوں کو لیا. ان کی زندگی میں اتنا گلیمر نہیں تھا, ان کی زندگیوں میں ہر وقت اس طرح کی چینجز نہیں تھیں جو کہ ان کو کبھی بور بھی نہ ہونے دیں اور کبھی ان کے لیے بہت زیادہ اس میں مسئلے بھی نہ ہوں. مجھے تو لگتا ہے ہر لمحہ آپ کی زندگی میں خوف بھی تھا, اندیشے بھی تھے, وہم بھی تھے. یعنی جو واقعی اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت پڑھ چکا ہے, آج کل یہ ہو نہیں سکتا کہ وہ اللہ کے نبی کو یاد نہ کرے. کبھی وسوسوں کے سانپ ہوتے تھے, کبھی افواہوں کے جال بنے جاتے تھے, کبھی نبی صلی اللہ علیہ وسلم کے پیارے گھرانوں میں بے چینیاں پیدا کی جاتی تھی. تو میں یہ سوچتی ہوں کہ نبی صلی اللہ علیہ وسلم نے کن حالات میں دین کا کام کیا. اگر آپ اور میں آج کے حالات میں کام کرتے رہے, پازیٹو رہے, ٹیونڈ اپ رہے, آپٹمسٹک رہے, تو انشاءاللہ ہم نبی کے اسوے پہ ہیں. اور اگر حالات کی خرابی اور ایڈورسٹی اور انسرٹنٹی کا نام لے کر ہم جو کر رہے تھے وہ بھی چھوڑ چکے, بلکہ خوف کا شکار ہو گئے, اندیشوں کا شکار ہو گئے, تو یاد رکھیے کہ یہ سنت نہیں ہے. اور یہ وقت کیوں آتے ہیں؟ ہمارے ایمان کی اصل کو کھولنے کے لیے. قرآن پاک میں ابتلا یعنی امتحان, آزمائش اور ایمان, इन दोनों को साथ साथ पेश किया गया। मसलन अहसिबन नास व युतरकू अई यकूलू आमन्ना व हुम ला युफ्तनून। क्या लोगों ने ये गुमान किया कि वो ला इलाहा इल्लल्लाह कहने पे छोड़ दिए जाएंगे और उनकी आजमाइश नहीं होगी। इसी तरह हसिब तो मन तदहुलुल जन्ना, क्या तुमने ये गुमान किया कि तुम जन्नत में दाखिल किए जाओगे? अभी तो तुम पर वो हालात नहीं आए जो पहलों में थे। तो क्या पता चला सबसे बड़ी बात जो आपने मैंने अपने अंदर लेनी है वो क्या है कि जब भी कभी ऐसे हालात आए जिसमें कुछ नहीं पता अगले ही लम्हे क्या होगा, कुछ नहीं पता कि आपके अपने साथ क्या होगा, आपके प्यारों के साथ क्या होगा, तो उस वक्त आपको मुझे इस आयत पर यकीन रखना है कि इन्ना माल उसरी युसरा, फाइन्ना माल उसरी युसरा। बेशक मुश्किल के साथ आसानी है, सूरत अलम नशरह आयत नंबर 6 है। बल्कि दो दफ़ा अल्लाह ताला ने ये बात कहकर इस बात को मौकिद कर दिया, पक्का कर दिया, पुख्ता कर दिया कि इन्ना बादल उसरी युसरा नहीं है, माँ है। अगर आपके सामने ये आयत खुली तो आपका दिल बहुत बड़ा हो जाएगा क्योंकि माँ का लफ्ज़ है। हमारे यहाँ अमूमन एक जुमला हम बोलते हैं और वो क्या है कि हाँ हाँ मुश्किल दौर गुजर जाएगा फिर इसके बाद आसानी आ जाएगी। कुरान ये नहीं कह रहा कि फ़ाइन्ना बादल उसरी युसरा। इस्लाम कहता है, कुरान कहता है फ़ाइन्ना माँ, ये माइयत है, लिखिए उसर के साथ युसर है और युसर के साथ उसर है। धूप और छांव साथ-साथ चलती है। ये नहीं हुआ कि कभी सिर्फ 6 महीने धूप ही धूप रहे और फिर 6 महीने रात ही रात हो। कभी ये नहीं हुआ कि आप हमेशा सेहतमंद हों और फिर हमेशा के लिए बिस्तर पे बीमार पड़ जाएं। आप पूरा महीना खाते ही रहें फिर अगला महीना कुछ ना खाएं। हम अपनी ज़िंदगी में हर लम्हे देखते हैं, धूप निकलती है फिर धूप चली जाती है, सूरज भी आता है तो फिर चांद भी आ जाता है। तो माल उसरी युसरा ईज विथ डिफ़िकल्टी, मुश्किल में आसानी। और अगर मुश्किल ही नहीं तो आसानी कहाँ से है? आप दुनिया में इंसान के आने के मरहले को जहन में रखिए। एक बच्चा दुनिया में जब आता है तो अगर माँ को स्ट्रगल करनी होती है तो बच्चे को भी करनी होती है। अगर माँ तकलीफ़ महसूस करती है तो बच्चा भी तकलीफ़ महसूस करता है। कुरान कहता है दुनिया में इंसान के आने से लेके जान के निकलने तक वन्नासियाति गर्का वन्नाशिताति नश्ता, यानी जिस तरह बच्चे का दुनिया में आना अगर तकलीफ़ों में है और परेशानियों में है और वहदई ना हुन नजदैन की कैफियत है तो फिर दुनिया से जाना, उसकी जान का हलक में फंस फंस के जाना, ये इस बात का सबूत है कि फ़ाइन्ना माल उसरी युसरा। अल्लाह के नबी सल्लम पर जब निज़ा की सख्तियाँ थीं और प्यारी बेटी फ़ातिमा ये मंज़र देख नहीं पा रही थी तो अल्लाह के नबी ने कहा कि बेटी गम न कर, इसके बाद तेरे अब्बा पर कोई तकलीफ़ नहीं आएगी। तो पहली बात ये समझ लीजिए कि ये दुनिया फूलों का बिस्तर नहीं, दिस लाइफ इज़ नॉट अ बेड ऑफ रोज़ेस। इधर हम आजमाइशों के लिए आए गए। अल्लाह ने आदम अलैहिस्सलाम को जन्नत में बसाने के बाद इस दुनिया में एक आजमाइश के तहत भेजा, सज़ा तो ना कहिए लेकिन आजमाइश तो थी। तो ये दुनिया रास्ता था, मंजिल नहीं। हम जब इस दुनिया के युसर को पाने में असल चीज़ को भूल जाते हैं ना तो फिर अल्लाह ताला कभी कभी हमें इस किस्म की मुश्किलात में डालता है। तो ज़िंदगी में ये असूल बनाइए क्या कि अपने आप को हर लम्हे ये यकीन दिलाएं ये तो होगा, ये तो होगा, इसके बगैर तो गुजारा नहीं, इसके बगैर तो कभी भी ये काम चल नहीं सकता। दूसरी चीज़ एक अपने जहन में रख लीजिए अभी से, और वो क्या है कि हम ना चाहते हुए भी और चाहते हुए भी, यानी पर्पसली भी और अनपर्पसली, वॉन्टेडली और अनवॉन्टेडली गुनाह करते हैं। जैसे पैर मिट्टी में कुछ चलेगा तो पाँव पे मिट्टी तो लगेगी, ये नहीं हो सकता कि नहीं लगती होगी, लगती है ना। तो आप अपने आप को यकीन दिलाइए कि अगर मैं बाहर निकलूंगी तो मिट्टी तो पड़ेगी मेरे पाँव पे, लेकिन चलती ही जाऊंगी और चलती ही जाऊंगी और इस मिट्टी को अपने पाँव से दूर करूंगी। तो जो काम करना है अपने मैंने वो क्या है? इस्तिग़फ़ार। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम दिन में 100 बार से ज़ायद इस्तिग़फ़ार क्यों करते थे? आप तो मासूम अनिल ख़ता थे, आपको तो अल्लाह ताला ने अगले पिछले गुनाहों की माफ़ी के साथ भेजा था। لیغفر لک اللہ ما تقدم و اخر، یعنی اللہ تعالیٰ نے آپ کو تو آپ کے اگلے پچھلے سارے گناہوں کی معافی کے ساتھ بھیجا تھا، لیکن آپ نے امت کو سکھایا کہ دیکھو اس دنیا کے بازار سے جب گزرو گے تو کچھ نہ کچھ تو تم کرو گے ہی، کچھ نہ کچھ چیزیں تو تمہاری زندگی میں آئیں گی ہی، تو کیا کرو؟ استغفار کرو. حضرت ابن عباس رضی اللہ عنہما کی روایت ہے، انہ حدثہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم من لزم الاستغفار جعل اللہ له من كل ضيق مخرجا ومن كل هم فرجا ورزقه من حيث لا يحتسب. نبی صلی اللہ علیہ وسلم نے فرمایا، جو کوئی استغفار کو لازم پکڑ لے تو اللہ تعالیٰ اس کے لیے ہر تنگی سے نکلنے اور ہر رنج سے نجات پانے کی راہ ہموار کرے گا، اور اسے ایسی جگہ سے رزق عطا فرمائے گا جس کا وہ تصور بھی نہیں کر سکتا. تو کیا پتہ چلا کہ مشکل وقت میں توبہ استغفار کرنی چاہیے. آپ کہتے ہیں ہم نے کیا کیا، کسی اور نے کیا ہوگا. دیکھیے اس کو سمجھیے گا، یہ بات نہیں ہے کہ میں نے گناہ کیا ہے تو پھر اللہ ناراض ہوا، یا آپ نے کیا گناہ تو اللہ مجھ سے بھی ناراض ہو گیا، ایسا نہیں ہوتا. اللہ تعالیٰ نے بندے کے لیے جو چیزیں رکھی ہیں وہ کیا ہیں، بہترین طریقے سے اس کو سمجھ لیجئے کہ اللہ تعالیٰ بندے کو کبھی اس کے اپنے گناہوں پہ پکڑتا ہے، کبھی اس کے ماضی کے کچھ گناہوں پہ پکڑتا ہے، کبھی وہ کوئی نیکی کر سکتا تھا اور اس نے نہیں کی، اللہ اس پہ بھی پکڑتا ہے. پھر سوچئے کیا کہا ہے میں نے، میں گناہ نہیں بھی کرتی لیکن کبھی کبھی نیکیوں کے مواقع کو ضائع تو نہیں کر دیتی. تو کبھی کبھی نیکی نہ کرنا بھی گناہ ہوتا ہے. کبھی کبھی کسی کی مدد کر سکتے تھے اور نہیں کیے تو کیسے کرنا ہے، یہ بھی ایک سوچنے کی بات ہے. آپ کی میری زندگی میں ہمیشہ ایک ایسا آئینہ ہونا چاہیے اپنی عادات کو دیکھنے کا، اپنے آپ کو دیکھنے کا، کہ میرا مالک میرے سے کتنا راضی ہے، کتنا ناراض ہے، کس طریقے سے اس نے آپ کو مجھے ان ساری چیزوں کے قابل کیا. ضرورت ہے اس بات کی کہ ہم اپنے اور اپنے ارد گرد والوں کے گناہوں کی معافی مانگتے رہیں. اور میں نے جب سے یہ حدیث پڑھی، اور یقین کیجئے بہت شروع سے پڑھ لی، یعنی آج اس حدیث کو دل کے اندر بٹھائے ہوئے کئی سال گزر گئے، کہ مل لزیم الاستغفار، اور لزیم کے لفظ میں مانیے چپکنا، چپک لیجئے، چپکا لیجئے. اور واقعی پھر قیامم وقودم والا جنوبہم، کھڑے بیٹھے لیٹے ہر حال میں آپ کی کیفیت کیا ہو، کہ آپ اپنے رب کو یاد کرتے رہیں، اپنے رب کے اوپر نظریں لگا لیجئے. تو جتنا زیادہ شعوری طور پہ استغفار کریں گے، ہوگا کیا، شعوری طور پہ استغفار کرنے کا فائدہ کیا ہوتا ہے، کہ جب آپ دل کے اندر اپنے گناہوں کی شرمندگی محسوس کریں گے نا، تو اس کا نتیجہ کیا ہوگا، گلٹ پیدا ہوگا، گناہ سے محبت ختم ہو جائے گی، کم ہو جائے گی محبت. آپ کو محسوس ہوگا کہ یہ آپ نے اچھا نہیں کیا، اللہ کے تو اتنے احسانات تھے مجھ پہ، اور اللہ تعالیٰ نے مجھے اتنا کچھ دیا، اور میں اپنے آپ کو ان چیزوں میں ڈال کر اللہ کی ناراضگی لاتی ہوں. یقین کریں، جس کو کہتے ہیں نا کہ بندہ سر نہیں اٹھا سکتا، اگر اللہ کے احسانات کو، اللہ تعالیٰ کی رحمتوں کو دل پہ محسوس کریں تو سر نہیں اٹھتا، شرم کے ساتھ سر جھک جاتا ہے. جتنے مرضی خراب حالات ہوں، ہمارے اعمال سے زیادہ خراب نہیں ہو سکتے. مالک بہت بڑا ہے، اس کی ہستی بہت بڑی ہے، اس کے ساتھ آپ کا تعلق کیسا ہے، اس کو اپنی زندگی میں جگہ تو دیجئے. اس مالک نے آپ کو دیا کیا ہے، اس مالک سے آپ نے لیا کیا ہے، آپ کی اوقات کیا ہے، آپ کی ہستی کیا ہے، آپ پکڑتے کس چیز پر ہیں، آپ اپنے آپ کو بڑا کس بات پہ سمجھتے ہیں، آپ اپنے آپ کو کیوں ایسے سمجھ رہے ہیں، آپ بنے کیا پھرتے ہیں. یعنی ذرا سا شیشے میں خود کو دیکھ کر نا تو ڈانٹے خود کو، تم خود کو سمجھتی کیا ہو، تمہارے اندر اکڑ کیوں ہے اتنی، تم اپنے آپ کو اتنا بڑا کیوں سمجھتی ہو. اور یقین کیجئے، یہ حدیث پڑھ کے کیا لگتا ہے کہ تنگیوں سے نکلنا، مجھے ایسے لگتا ہے کہ ایک سرنگ ہے، آپ اس میں پھنس گئے تھے اور کوئی رستہ نہیں ہے، اور آپ کہتے استغفر اللہ استغفر اللہ استغفر اللہ. اور یہ کب ہوگا، جب آپ کے جسم کا ایک ایک انگ ایک ایک لمب سے آپ استغفار ٹپکائیں، اندر سے ندامت کے آنسو گر رہے ہوں، پسینے چھٹے ہوئے ہیں. یہ وہ نہیں استغفر اللہ استغفر اللہ استغفر اللہ کتنی دفعہ پڑھنا ہے، اچھا کون سے لفظ تھے، اچھا پورا پڑھنا ہے کیا آدھا، نہیں. کسی غریب کو جو نیا مسلم ہے اس کو ہو سکتا ہے لفظ استغفار کہنا بھی نہ آتا ہو، وہ غفڑ کہہ رہا ہو، وہ غین بول ہی نہ پا رہا ہو، لیکن آپ کا دل شرمسار ہو کہ مالک تیری چیزوں کو میں نے صحیح یوز نہیں کیا. بس تو دیکھیے تنگیاں سے نکلیں گے آپ، رنج سے نجات پائیں گے، رزق ملے گا. آج آپ دیکھ سکتے ہیں کہ ہر طرف ایک عجیب وحشت ہے. ایک تو وہ وحشت ہوتی ہے نا جب بہت شور ہوتا ہے، آپ بہت زیادہ شور میں بھی نہیں رہ سکتے، فطری سی بات ہے. تھوڑی دیر بھی جائیں تو آپ کے سر میں درد شروع ہوگا، آپ کہتے ہیں میں فوکس نہیں ہو رہی، بچوں کو چپ کروائیں، شور کیوں ہے، یہ کیوں پریشان کر رہے ہیں. لیکن یقین کیجئے خاموشی کی وحشت شور کی وحشت سے زیادہ بری ہے. شور میں نا ہماری اندر کی آوازیں دب جاتی ہیں، ادھوری باتیں چھپ جاتی ہیں، کمی بیشیاں چلی جاتی ہیں، ہم بھی تھوڑا بہت شور کرنے لگ جاتے ہیں، ہمارے بہت سارے عیب چھپ جاتے ہیں. لیکن جب باہر خاموشی ہو نا تو آپ کو اپنے اندر کی دھڑکنوں کی آواز بھی سنائی دے گی. ایسے وقت میں پھر ضروری ہے کہ ہم سب سے پہلے ایک عادت اپنے اندر ڈالیں، اور وہ ہے پیس، اطمینان، ایس. آپ کے اپنے اندر ایک گہرا سکون ہو، باہر کی دنیا کچھ بھی کہہ لے، باہر کے حالات کچھ بھی ہو جائیں، لیکن آپ کے اندر، آپ کی آواز میں، آپ کے دل کی دھڑکنوں میں اطمینان ہو. تو اس کے لیے کچھ چیزوں کو اختیار کرنا پڑے گا، کیونکہ جب تک وہ کہتے ہیں نا پیس ود ان پیس آؤٹ سائڈ، اندر کا اطمینان جنگوں میں بھی اونگ دلوا دیتا ہے. صحابہ کرام میدان جنگ میں اونگتے تھے، لوگوں کو جان کی پڑی ہوئی، ہائے مر جائیں گے، ہائے تلواریں، ہائے تیر، ہائے 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 ہائے، اور یہ کہتے تھے اتنی نیند آ رہی ہے بھائی، ذرا تھوڑی دیر میری تلوار پکڑو میں سو جاؤں. کیا سکون ہوگا اس بندے کے اندر. تو اپنے آپ کو پہلے ابھی اس وقت بیٹھے بیٹھے سوچیں، کیا ہر وقت لفظ کرونا 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 دماغ پہ تو نہیں ہے؟ گوگل کی سرچ دیکھ لیجئے، سب سے زیادہ اس وقت کرونا. یوٹیوب کو کھول لیجئے، میڈیا کو دیکھیے، اسکرین ٹائم نوٹ کیجئے، میڈیا کی جو خبریں کہہ لیجئے، جو تبصرے کہہ لیجئے، اس وقت ہر بندہ لفظ کرونا کرونا بول رہا ہے. کیا یہ پازیٹو چیز ہے؟ نہیں. دیکھیے فطرت کا ایک اصول ہے، جب ایک بات کو آپ بار بار دہرائیں گے نا تو وہ آپ کے اعصاب پہ سوار ہو جائے گی. آپ فیئر اور ہوپ ان دونوں کو لکھیے. فیئر لفظ جو ہے نا، کسی نے اس کی بڑا اچھا ڈائگنوز کیا، فیئر ایف ای اے آر، کہتے ہیں کہ فیئر ہوتا ہی نہ ہونے والی چیز کا خوف ہے. یعنی ایک ہوتا ہے ٹیرر، اندیشے، خوف، ایک ریئل خوف ہوتا ہے، اور فیئر کیا ہوتا ہے، ہو نہ جائے. تو آپ ذرا سا ان دنوں میں اپنے آپ کو ریلیکس کریں، دن میں صرف ایک بار خبریں سنیں، اور وہ بھی کوئی اوتھینٹک میڈیم، صرف سنسنی خیز اور ساتھ ہی کچھ ایسی آوازیں اور بیک گراؤنڈ نوائسز کے ساتھ، ایسا نہ ہو کہ آپ کے دماغ پہ ہتھوڑے برسائے جا رہے ہیں. ایک ہی خبر کو بدل بدل کے پیش کرنا اور اس کے ٹیگز چلنا اور بیچ میں اس کی بریکنگ نیوز دینا، یہ ہمارے مائنڈ کو ٹریپ کر لیتا ہے. آپ جب بھی کوئی ایسی چیزیں دیکھیں سنیں تو اس کے اندر سے ہمیشہ خیر ڈھونڈیے. تو کریں کیا، آپ نے ان ساری چیزوں کو جو اپنے زندگی میں لانا ہے، تو سب سے پہلی عادت جو آپ اپنے اندر لائیں گے، اس پہ ہم بات تو کل زیادہ کریں گے، لیکن چونکہ یہ ہے ہی بڑی امپورٹنٹ چیز تو آج بھی اس کا ذکر کروں گی صرف، لیکن کل کا پورا سیشن ہمارا انشاءاللہ پوزیٹیویٹی پہ ہوگا. اور شاید کرونا کی آڑ میں ہمیں پازیٹیو بننا آ جائے. شوہر بیوی کے رشتے میں پازیٹیویٹی کی کیا اہمیت ہے؟ ان لاز کے ساتھ بات نہ بنتی ہو تو کیسے پازیٹیو رہنا ہے؟ بچے نہیں سن رہے اور فیملی پریشر ہے، سگے بھائی بہن بات نہیں مانتے. تو دیکھیے کہ ہماری زندگی کا ایک بہت بڑا پرابلم ہے ہر وقت کہ ہم پازیٹیو نہیں رہتے. تو سب سے پہلا کام کیجئے، تبدیلی کو مثبت انداز سے قبول کریں، پازیٹیو ایٹیچیوڈ دکھائیے، مثبت رویہ دکھائیے، اس میں اچھائی تلاش کریں، فائنڈ گڈ ان دس، اور سب سے بڑی بات ہے ذہانت سے کام لیں، مور انٹیلیجنٹ بنے. آپ دیکھیے کہ ہر تبدیلی اپنے اندر خیر لاتی ہے. ہم اپنی جغرافی کی کتابوں میں پڑھتے تھے मुझे अभी भी वो जुमले याद आ रहे हैं कि जब सैलाब आता है ना दरियाओं के अंदर, तुगयानी आती है तो वो ऊपर की मिट्टी को बहा के ले जाती है, यानी ज़मीनों पे पानी खड़ा होता है, फिर आखिर जब वो पानी आगे जाता है तो ऊपर से मिट्टी चली जाती है और बाद में नीचे से ज़रखेज़ मिट्टी निकल आती है। ये है फाइंड गुड इन दिस। मसलन आप कह सकते हैं कि क्या इसमें क्या तब्दीली है। मसलन इस वक्त एक चेंज आ गया ना हमारे सामने, ना नजर आने वाली छोटी सी मखलूक हमें बहुत कुछ सिखा रही है इस वक्त। आप इन हालात में ये सोचिए, मसलन आज देखिए 27 मार्च 2020 है, जुम्मा मुबारक का दिन है। आप सोचिए आज से 1 माह पहले मेरी जिंदगी ऐसी थी जैसी आज है। क्या पॉजिटिव है आज, मैं आराम से घर बैठी हूँ और मुझे तो डर लगता है कहते हुए, कभी कहा नहीं वैसे, लेकिन इंसान है ना, इंसान होने के नाते कभी कभी दिल में आता था कि कभी कोई मुझे घर में बंद कर दे और मुझे कहे एक हफ्ता सो जाओ तो मैं बड़ी खुश हूँ। क्योंकि देखिए ना, मुस्तकिल ट्रैवलिंग, इधर उधर सफ़र, सामान चेंजेस, और सफ़र तो है ही एडवर्सिटी, मौसम का फ़र्क, हालात का फ़र्क, कहीं एयरप्लेन के अंदर के सफ़र हैं तो कहीं कुछ तो कहीं कुछ। तो मैं अपनी ज़िंदगी से बहुत खुश हूँ, अल्लाह मुझे इससे बढ़कर इसका हक अदा करने की तौफीक दे। मुझे तो लगता है अल्लाह ने मेरे ही लिए ज़िंदगी में सबसे अच्छे हालात रखे हैं कुछ करने के। ये अलग बात है कि मैं अपनी सुस्तियों की वजह से फिर भी वो नहीं कर पाती जो मैं करना चाहती हूँ, लेकिन मैं आज अपना वो जुमला सोचती हूँ कि जो मैंने कभी बोला होगा। और ये जो पिछले 2-2.5 माह गुजरे हैं ना, 19 दिसंबर से लेके, बल्कि अगर मैं अपनी जहन को पीछे ज़्यादा लेके अगर जाऊँ, डेट याद नहीं रहती लेकिन कुछ चीज़ें याद रह ही जाती हैं। 19 दिसंबर से ओस्लो से मेरा एक ट्रिप शुरू हुआ था जिसमें हम लोग फिर कहाँ कहाँ से घूमते घुमाते पाकिस्तान गए, सऊदी अरब में रुके बीच में कुछ अरसा, फिर वहाँ से मुस्तकिल 2-2.5 महीने ट्रैवलिंग ट्रैवलिंग, फिर सऊदीया, फिर इधर, और हर दिन ऐसे था कि बस इधर से उधर, उधर से इधर। तो मुझे ऐसे लगता था कि मुझे 6 माह हो गए हैं नॉर्वे से निकले हुए, और मैं सोचती थी वो कभी कोई दिन होगा कि मैं अपने बेड पे लेटी हूँ और इस तरह कि मुझे कोई छेड़े ही ना। और नॉर्वे में आके इसका अक्सर मौका बहुत मिलता है, ये भी मैं आपको बता दूँ, क्योंकि वहाँ की ज़िंदगी फितरी तौर पे बड़ी स्लो है, ठंडी ठंडी, ढीली ढीली, रिलैक्स, जैसे एक फितरत के करीब रहते हुए लोग होते हैं। मुझे तो लगता है कि कभी कोई स्ट्रेस नाम की कोई चीज़ नहीं होनी चाहिए। तो किस्सा मुख्तसर, अब आज 27 मार्च 2020 को कोई मुझसे कहे कि सफ़र और इधर से उधर, उधर से इधर, तो मैं ऐसे हसरत से देखूं, हाय जल्दी अल्लाह मैं अपनी रूटीन पे आना चाहती हूँ, मुझसे ये आराम नहीं हो रहा, मुझे ये अच्छा नहीं लग रहा, मैं इससे खुश नहीं हूँ, ये जमूद है, ये मौत है। घर रहकर जितना भी कोई कर सके उसमें क्या है, उठे बैठे कुछ बात की, पढ़ी पढ़ाया, करने के काम तो बहुत हैं। जितना फोकस हो के आप अपनी तालीम देखें, आप अपना पढ़ें पढ़ाएं, स्टडीज करें, उसमें कोई शक नहीं है, काम करना है तो काम तो फिर आपने करना ही है। लेकिन इस चेंज ने, इस दुनिया को इस तरह ला के बिठाने ने इस तरह से रखा कि अब मैं अपने आप को सोचती हूँ कि मैंने खूब आराम कर लिया, शायद अल्लाह ताला रमजान से पहले फ्रेश कर रहा, मैं तो इसमें से ही अच्छी बात ढूंढ लूंगी। आप भी सोचिए ना कि आप इन सारे हालात जो इस वक्त आपके साथ है इसमें क्या अच्छाइयाँ ढूंढ सकते हैं, बल्कि आप लोग लिख भी सकते हैं कि आप अपना मूड खराब ना करें। सबसे पहले पॉजिटिविटी ये लाइए, मूड ना खराब करें। सबसे बड़ा खतरा जो होता है ना, जब हम बाहर की दुनिया से कट जाते हैं ना, तो हम घर वालों के बारे में नेगेटिव होने लगते हैं। लिख लें ये जुमला, बाहर की दुनिया का नज़ला भी घर वालों पे डलता है, बाहर का गुस्सा भी घर वालों पे आता है, और बाहर वालों से अगर हम खुश होके आते हैं ना तो उसका भी अच्छा असर घर में होता है। यानी जिस दिन हम बाहर से बड़े खुश आते हैं तो हम बच्चों को भी नहीं डांटते, बीवी के साथ भी हंसी हंसी बातें करते हैं। सबसे मुश्किल ये होता है कि जब आप घर में हो तो घर वालों के साथ आपके रवैये अच्छे हों, तो लिहाजा इसको खुशी से कबूल कीजिए, रुके हुए काम कीजिए, अपने बच्चों को टाइम दीजिए, आप अपने बाग को टाइम दीजिए, खुले आसमान के नीचे बैठे नहीं, खुली जगह में बैठे नहीं, बैकयार्ड में बैठिए, प्लांटिंग कीजिए, पौधे लगाइए, कि आप कैसे ऐसे वक्त जब आप अपने घर वालों के साथ हैं तो इसको पॉजिटिव लें। क्योंकि देखिए ना, घरों में अगर हर वक्त शोर मच रहा है, बच्चे शोर कर रहे हैं, बच्चे तंग कर रहे हैं, बच्चे सता रहे हैं, और एक तरफ मियाँ मूड बना के बैठे हैं, दूसरी तरफ बीवी का पारा चढ़ा हुआ है, तो जहन्नुम है। जिसके घर में सुकून नहीं उसके दूसरी जगह कहाँ होगा। तो चलिए आपको मैं नोट करने को देती हूँ कि आपको इसमें से अच्छे पॉइंट्स क्या मिल रहे हैं, यानी आप में से हर लिसनर अपनी जिंदगी पे रखते हुए 10 पॉइंट्स लिखिए कि इन मौजूदा हालात ने, खास तौर पे शटडाउन जो हुआ, लॉकडाउन जो हुआ, हम फोर्स्ड हैं घरों में रहने पे, इसने आपको क्या पॉजिटिविटी दी है। ठीक है, तो लिखिए। अपनी कमियों को पूरा कर सकते हैं, अपने रुके हुए काम कर सकते हैं, अधूरी चीज़ें पूरी कर सकते हैं, और सबसे बड़ी बात देखिए कि जहानत से काम लें। बी वाइस, बी वाइस, सिर्फ एग्रेशन के नाम पे और भड़के मारने के नाम पे कोई ऐसा काम ना करें जो दूसरों को तकलीफ दे। जज्बातियत के नाम पे और इसी तरह से, नहीं, हम तो मुसलमान हैं, हम अल्लाह पे तवक्कुल करते हैं। जी बिल्कुल करते हैं, करना है, और किस पे हम करेंगे। लेकिन अकलमंद बनी है। वाइस मुस्लिम नॉन वाइस मुस्लिम से अच्छा होता है। आपको अल्लाह ने समझ दी, हिकमत दी, इसकी फरास्ते ढूंढे। आज से अल्लाह से एक दुआ कीजिए, क्या मालिक मुझे समझने की तौफीक दे, मुझे चीज़ों की असल दिखा, लोगों को जो नहीं दिखता मुझे दिखा। जैसे हदीस है ना कि मोमिन की फरासत से डरो, उसके साथ अल्लाह की बुरहान होती है। मतलब एक ही चीज़ से सब गुजर जाएंगे और मोमिन उसके अंदर से पता नहीं क्या हीरे मोती ले लेगा। तो पहली चीज़ क्या हुई फिर, एक आदत अपने अंदर लाइए, तब्दीली को कबूल कीजिए। और याद रखिए, जिंदगी में बहुत थोड़े लोग तब्दीलियों को आसान अंदाज से कबूल करते हैं। मिसाल दे दूं कुरान की, इतने बड़े रिएक्शन का डर था कि अल्लाह ने अभी हुक्म नहीं दिया, लेकिन नबी को पहले से वॉर्न कर दिया कि सयकूलु सुफहाउ मिनन नासी मा वल्लाहु मन क़िबलतिहिमुल्लती कानू अलैहा। अन करीब नादान लोग कहेंगे किस चीज़ ने इनको उस किबले से फेर दिया जिसमें ये पहले से थे। ये है तब्दीली, चेंज। अभी किबला बदला नहीं, लेकिन किबले की तब्दीली से जो रिएक्शन होने वाला था उसका तذकरा अल्लाह ने पहले कर दिया कि बी केयरफुल, बड़ा रिएक्शन आएगा, बहुत कुछ होगा, बहुत कुछ ये वो, तो लिहाजा ज़रा सा इंतज़ार कीजिएगा। लोग आपके साथ जो मामला भी करेंगे आपने एकदम गुस्से में नहीं आना। ठीक है, चलिए इसको अपने अंदर ढूंढिए। आप यकीन करें दुआएं देंगे। अगर कोरोना के हालात में आपको पॉजिटिव थिंकिंग आ गई, बी पॉजिटिव, ओके।